پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم, وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر اسفر امام اور انجینئر سلمان تاروالی. ہمارا یہ پروگرام ریڈیو پر میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو ہمارے فیس بک پیجز پر بھی سنا جا سکتا ہے, جہاں آپ کو اس کا براڈ کاسٹ لنک دستیاب ہے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. اور انہیں پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کر سکتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. آج کے پروگرام میں ہم آپ کی ملاقات ایک ایسی پاکستانی امریکی خاتون سے کروا رہے ہیں جن کی زندگی پاکستان, پاکستانی میوزک اور پاکستانی گلوکار خواتین کی محبت میں گندھی ہے, جو اپنے آبائی ملک پاکستان میں امن, محبت اور خوشیوں کا راج دیکھنا چاہتی ہیں, جو اس کے بارے میں پھیلے ہوئے روایتی طور پر منفی تاثر کو دور کرنا چاہتی ہیں, اس کا ایک درست اور ایک خوبصورت تاثر پھیلانا چاہتی ہیں. تو لیجئے پروگرام کا آغاز کرتے ہیں خوبصورت جذبوں کی, خوبصورت آواز کی اور خوبصورت ذہن کی اس دانشور گلوکارہ, شاعرہ, اداکارہ اور مصنفہ کی خوبصورت آواز اور اس کے تعارف کے ساتھ. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں مونٹ کلیئر اسٹیٹ یونیورسٹی نیو جرسی میں انگلش کی پروفیسر اور یونیورسٹی کے ویمنس جینڈر اسٹڈیز ڈپارٹمنٹ کی سابق ڈائریکٹر پروفیسر ڈاکٹر فوزیہ افضل خان. ہماری مہمان کلاسیکی موسیقی کی ایک گلوکارہ, ایک ڈرامہ رائٹر, ایکٹر, شاعرہ اور 5 کتابوں کی مصنفہ بھی ہیں. پروفیسر ڈاکٹر فوزیہ افضل خان امریکی یونیورسٹیوں کے دانشورانہ پروجیکٹس کے لیے فنڈز فراہم کرنے والے ایک وفاقی ادارے نیشنل انڈاومنٹ آف دا ہیومینٹیز یا NEH کی ایک بڑی گرانٹ کی مدد سے پاکستان کی گلوکار خواتین کے بارے میں اپنی نوعیت کی پہلی دستاویزی فلم تیار کر رہی ہیں. اس فلم کا مقصد مغربی دنیا میں پاکستانی خواتین کے بارے میں پھیلے روایتی تاثر کو دور کرنا اور فلم کے ذریعے پاکستانی ثقافت کو دوسری ثقافتوں سے ہم آہنگ کرنا ہے. ہماری مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahezindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu۔ ہماری مہمان اس وقت موجود ہیں نیو جرسی سے ٹیلیفون پر ہمارے ساتھ۔ السلام علیکم ڈاکٹر پروفیسر فوزیہ خان صاحبہ،
آپ کیسی ہیں؟ یاسمین السلام علیکم۔
میں بالکل ٹھیک ہوں، بہت شکریہ آپ کا، آپ نے ہمارے پروگرام ہر دم رواں زندگی کے سننے والوں کے لیے اپنے بہت ہی قیمتی وقت میں سے کچھ وقت نکالا، گفتگو کا آغاز کرتے ہیں۔
آپ نے اتنی عزت افزائی کی، میں بہت خوش ہوں۔
تو سنائیے ہمارے سننے والوں کو اپنی کہانی۔ کنیٹ کالج لاہور سے بیچلرز کے بعد مونٹ کلیئر اسٹیٹ یونیورسٹی نیو جرسی میں پروفیسر آف انگلش بننے تک، اور پھر پاکستانی گلوکار خواتین کے لیے نائٹنگیلز آف پاکستان تک کی کہانیاں ایک فلم کے ذریعے دنیا تک پہنچانے کی کوشش کے اپنے اس سفر کی جو ابھی تک جاری ہے۔
جی ہاں، بس دیکھیں نا، سفر تو ابھی تک جاری ہے، اللہ کرے کہ پورا ایک جب اختتام تک پہنچے تو کچھ اچھا کام میں نے کر دکھایا ہو۔ اور یہ واقعی یہ کہانی جو ہے وہ میری شروع ہوتی ہے ایکچولی، جہاں تک کہ میرے سارے یہ جو پیشنز اور شوق ہیں اور جن کی وجہ سے میرے باقی بھی چیزیں جو زندگی میں کام کاج کیے ہیں وہ بھی انہیں سے وابستہ ہیں، تو یہ شروع ہوتی ہے پاکستان میں، لاہور میں، جب میں تقریباً میرا خاصے 12-13 سال کی تھی، تو مجھے بہت ہی شوق تھا گانے بجانے کا۔ آپ کو شاید یاد ہوگا، اس سے بھی پہلے جب میں بہت چھوٹی تھی تو پاکستان ٹیلی ویژن جب نیا نیا آیا تھا تو یہ ایک پروگرام ہوتا تھا موسیقی کا، کلیوں کی مالا، یہ ہمارے بنگالی جو بردرین تھے، بھائی تھے اپنا، ان کی وہ اور ان کی بیگم مسلم الدین اور ناہید نیازی، وہ شروع انہوں نے کیا تھا اور یہ بچوں کا پروگرام تھا، تو میری سٹارٹ ایکچولی وہاں سے ہوئی تھی جب میں ابھی صرف 6-7 سال کی تھی۔
والدہ،
ان کی سہیلیاں، انہوں نے سب شاید شوق، تب نئی نئی ٹی وی آیا تھا تو انہوں نے کہا چلو ہم بھی اپنے بچوں کو لے کے جاتے ہیں اس پروگرام پہ، تو تب سے میرا شوق شروع ہوا۔ پھر بڑے ہوتے ہوتے 12-13 کی جب میں ہوئی تو میرا شوق اور تیز ہوا، اور میں نے اپنی والدین کو کہا کہ بھی مجھے آپ کو میوزک ماسٹر چاہیے، مجھے میوزک ماسٹر چاہیے، کیونکہ میں باقاعدگی سے ایک پراپر طریقے سے سیکھنا چاہتی تھی۔
اچھا،
اور بس وہ میری خوش قسمتی ہے کہ میری والدہ بھی کالج کی پروفیسر تھیں، میرے فادر وہاں گورنمنٹ کے لیے کام کرتے تھے، تو انہوں نے کہا کہ ٹھیک ہے ہم تمہارا یہ شوق کرتے ہیں پورا، تو انہوں نے ہمارے خاندان میں سعادت حسن منٹو کی جو منجلی بیٹی ہیں ان کی، وہ بھی آئی تھیں میرے ماموں سے، تو وہ بھی گاتی تھیں بہت اچھا بہت عمدہ، تو ان کے میوزک استاد جو تھے وہ ریڈیو پاکستان کی وہاں پہ بجاتے تھے، ان کے امپلائی تھے عبدالحق قریشی صاحب، اللہ انہیں بخشے، بہت عمدہ انسان تھے اور بہت ہی اچھے ٹیچر تھے، اور خود جل ترنگ اور ستار بجاتے تھے، اس کے ماسٹر تھے، لیکن گانا جو ہے وہ ان کا سکھانا بہت اچھی طرح آتا تھا۔ تو پھر انہوں نے میرے گھر، وہ انہیں کے استاد تھے میری مومانی کے، تو ان کی شادی کے بعد ان کو تو سمہاؤ انہوں نے نہیں کچھ پرسیو کیا یہ شعبہ، لیکن مجھے، میری خوش قسمتی ہے کہ عبدالحق قریشی صاحب جو ہیں وہ مجھے بس ہماری طرف آنے لگ گئے، اور انہوں نے بالکل ایک مجھے سکھایا بڑے پیار سے۔ چھوٹی تھی میں، ظاہر ہے نہ مجھے ریاض کرنے کا کوئی اتنا شوق تھا، لیکن وہ آتے تھے اور بہت کہتے تھے کہ بیٹا اللہ نے تمہیں ایک، سمجھو کہ ایک ایسی ایک تحفہ دیا ہے، اور تم اس کو، اس کا دھیان کرو اس کو، اور ریاض کیا کرو، اور بس اسی طرح سر پیٹتے رہتے تھے کہ بیٹا ریاض۔
اس کے بعد پھر دوسرے
شوق انہوں نے،
اچھا انہوں نے آپ کے شوق کو ہوا دی اور بلکہ اس کو نکھارا، اور اس کے بعد دوسرے استادوں سے بھی آپ نے سبق سیکھا موسیقی کا؟
انہوں نے تو مجھے جو بیسکس، ایک انہوں نے مجھے میرا جو شوق تھا کلاسیکی، جو ہماری میوزک ہے وہ نارتھ پاکستان، نارتھ انڈین پاکستانی ٹریڈیشن جو اتنی مطلب امیر خسرو سے کب سے شروع ہوئی ہوئی ہے، وہ کلاسیکی ٹریڈیشن سے انہوں نے میرا جو ہے نا پورا انہوں نے انٹروڈکشن ایسی کی کہ مجھے اس سے بہت عشق ہو گیا، اس فارم سے، جو کہ حالانکہ اتنے لوگ کہاں، کوئی افسوس ہے کی بات ہے کہ ہمارے یہاں اس کو کبھی زیادہ اس کا، اس کو ترتیب نہیں دیا گیا، لوگ غزلیں اور لائٹ کلاسیکی یا فلمی گانے زیادہ سنتے تھے.
بالکل بالکل.
ایسی چیز ہے جس کے لیے تھوڑی سی ٹریننگ اور تھوڑی سی ایک میوزک اپریسیشن سوسائٹیز, دیکھیں نا جیسے انڈیا میں انڈیپینڈنس کے وقت شروع ہوئی, وہ ہماری طرف نہیں ہوئی, اسٹیٹ نے بھی نہیں زیادہ پروموٹ کیا. تو بس ایک ہماری وہ گلوکارہ تھیں کرانے گھرانے کی, ہماری مشہور روشن آرا بیگم, ان کو بھی کافی, اب میں نے کافی ریسرچ بھی کی ہے, کتاب بھی لکھ رہی ہوں چونکہ میں یہ فلم بنا رہی ہوں, ساتھ ساتھ کتاب لکھ رہی ہوں. تو مجھے یہی سب سے جو مین چیز یہی مجھے لگی ہے کہ بھائی ہمارے یہاں اتنا اس کو پروموٹ نہیں کیا.
لیکن آپ نے پھر میوزک کو آپ نے پڑھا, بیچلرز میں خاص سبجیکٹ رکھا کنیٹ کالج میں, اور جس میں آپ نے پورے پنجاب میں ٹاپ کیا تھا یا دوسری پوزیشن لی تھی.
ٹاپ تھا, میں سیکھتی جا رہی تھی جب تک کہ میں کالج تک پہنچی, کافی کچھ میں سیکھ کے میں پرفارم کرتی تھی, پھر میں نے اس کی کچھ تھوڑی بہت تھیوری بھی پڑھنی شروع کی. تو وہاں پہ ہمارے جو تھے حیات صاحب, حیات خان صاحب, ان کو بھی اللہ بخشے, اور وہ بھی بہت انہوں نے خدمت کی ہے میوزک کے شعبے کو, اور خاص طور پہ کلاسیکی میوزک, کیونکہ انہوں نے کل پاکستانی کانفرنس کا آغاز انہوں نے ہی لاہور میں کیا, اور چند جو شائقین تھے لواحقین ان کے ساتھ مل کے, اور انہوں نے یہ ایک ایسی زبردست ایک انسٹیٹیوشن شروع کی, اور اب شکر ہے کہ وہ ابھی تک مطلب اٹس دیئر. اور ان کی جو بیٹی ہیں بڑی غزالہ, وہ بھی پروفیسر ہے غزالہ عرفان, ڈاکٹر غزالہ عرفان, انہوں نے اس کو بالکل قائم رکھا ہے. بلکہ ابھی پچھلے دنوں میں ادھر گئی ہوئی تھی لاہور, اور بڑی میری خوش قسمتی ہے کہ میں نے انہوں نے مجھے انوائٹ کیا, میں نے پرفارم کیا الحمرا میں. تو وہ یہ جو حیات خان صاحب تھے وہ تب مطلب انہوں نے کہا کہ میں تمہارا ایگزامینر بنوں گا, انہوں نے باقاعدہ مجھے اتنا انکریج کیا. میں کمپٹیشنز میں جاتی تھی اور پرائز فرسٹ اوارڈ بھی ملتا تھا مجھے امیچور آل پاکستان کمپٹیشنز, اور پھر انہوں نے میں نے جب شعبہ رکھا تو وہی تھیوری وغیرہ انہوں نے مجھے بتایا کہ کہاں سے پڑھنی ہے کیا کرنی ہے. پھر وہ ایگزامینر تھے اور ان کو اتنا اچھا لگا میرا گانا اور میری نالج اور میرا شوق کہ مجھے تو پورے ہی مارکس, نہ 100 کا پیپر تھا نمبر کا 100 کے 100 ہی آ گئے.
ماشاء اللہ ماشاء اللہ. لیکن جب آپ یہاں امریکہ آئیں تو پھر آپ نے موسیقی کو ایز یعنی پڑھا نہیں, بلکہ آپ پھر انگلش لٹریچر کی طرف زیادہ مائل ہوئیں, اور اس کے بعد اسی سبجیکٹ میں آپ نے ماسٹرز کیا یہاں سے, اور پھر یہاں پروفیسر ہو گئیں. تو وہ اس وقت آپ نے یہ فیصلہ کیوں کیا؟
ہاں جی بس یہی ہے. اور میں جب نکل رہی تھی پاکستان سے تو حیات صاحب نے مجھے یہی کہا, بڑے ہی وہ تو اتنے افسوس میں چلے گئے اور ان کو بالکل اچھا نہیں لگا, اور انہوں نے کہا پہلے ہی اتنا کم ہوتا ہے اتنا شوق لوگوں کو, اور تم ماشاءاللہ تمہاری شروعات اچھی ہیں, تم کچھ بن جاؤ گی, یہیں رہو, یہی کرو, یہ تمہیں کرنا چاہیے. تو مجھے اس وقت شوق تھا کہ نہیں, کیونکہ پڑھائی اور لکھائی کا بھی بہت شوق تھا مجھے, اور میں پی ایچ ڈی کرنے کے لیے میں پھر امریکہ میں مجھے اسکالرشپ ملی ٹفٹس یونیورسٹی میں انگریزی میں پی ایچ ڈی کرنے کی, تو وہ بھی میرا ایک دوسری سائڈ تھی پرسنالٹی کی جو میں نے پوری کرنی تھی. اور سچ بات یہ بھی ہے نا یاسمین, دیکھیے کہ خاص طور پہ جب کہ میں ایک ینگ عورت تھی وہاں پہ پاکستان میں, تو ایک مڈل کلاس اور جو ریسپیکٹیبل گھرانے کی جو خواتین تھیں ان کو یہ ہمیں یہ اپرچونیٹی تو نہیں تھی نا, آپشن نہیں تھا کہ آپ ایک اس کو پروفیشنل طریقے پہ اس سطح پہ اس کو فالو کریں, بہت اچھا نہیں سمجھا جاتا تھا. میرے والدین نے میرا شوق ضرور پورا کیا, لیکن ان کو یہ نہیں تھا کہ بھائی ہماری بیٹی اب ایک باقاعدگی سے ایک گلوکارہ ہی بن جائے,
گلوکارہ بن جائے. اور انہوں نے ظاہر ہے کہ جو وہ چاہتے تھے آپ نے ان کا وہ خواب بھی پورا کیا کہ آپ ایک دانشور اور ایک اسکالر اور ایک پروفیسر اور ایک ڈاکٹر بن گئی, اور وہ بھی امریکہ کی ایک ممتاز یونیورسٹی میں. اور لیکن اس کے بعد آپ نے یہاں آ کر ایک پروفیسر ہوتے ہوئے جب آپ اسٹیج شو کرتی ہیں, تو کیا یہاں پر اس چیز کو پروموٹ کیا جاتا ہے, یا آپ سمجھتی ہیں کہ اور بھی ایسی پروفیسرز خواتین موجود ہیں جو کہ اسٹیج پر پرفارم کر رہی ہیں اور ان میں اتنا حوصلہ ہے کہ وہ اس شعبے کو اپنائیں؟
کو ہوتا ہے, اور خاص طور پہ ہمارے علاقے سے جو بھی لوگ ہیں گانے بجانے کا, ہمارے اندر ایک چیز ہے, ہمارا اپنا میوزک اتنا رچ, اس کی ٹریڈیشن اور ہسٹری ہے, سب لوگ کچھ نہ کچھ گنگناتے ہیں, شوقین سب ہیں, لیکن سیکھا ہوا بہت کم لوگوں نے ہے نا, اور خاص طور پہ کہ کلاسیکی موسیقی اور جو کہ ایک بنیاد ہے, باقی سب ہمارا جو غزل گا لیں آپ, کافیاں گا لیں آپ, جو بھی کر لیں, وہ اس کی بنیاد اگر پکی نہ ہو تو آپ بہت اچھے, میرا خیال ہے جہاں تک, اتنے سنگر نہیں بن سکتے. تو وہ چونکہ میری جو ایک جو روٹس تھی وہ بہت پختہ تھی, ان کو میں بھلانا نہیں چاہ رہی تھی, میں نے محنت بھی کی تھی, مجھے اتنے اچھے اساتذہ بھی ملے تھے, قریشی صاحب کے بعد اور بھی لوگ تھے وہ چل بسے, تو اور لوگ میری خوش قسمتی سے مجھے مل گئے جنہوں نے مجھے پیار دیا اور سکھایا وغیرہ, تو میں یہ چھوڑنا نہیں چاہتی.
تو پھر آپ نے یہاں پر اس کو کنٹینیو کیسے کیا؟
یہاں پہ یاسمین جب میں آئی تو ظاہر ہے پڑھائی لکھائی میں لگی, وہ بھی ایک بڑی ایک مشکل راہ تھی, تو وہ اس میں کافی وقت لگا, لیکن بس کیونکہ شوق اتنا تھا, میں نے ادھر ادھر دیکھا, ڈھونڈا, بوسٹن میں تھی اس وقت تو مجھے کوئی پتہ بھی نہیں چلا. پھر مجھے کوئی تبلے والا, مجھے کسی نے کہا کہ جی تبلے بجاتے ہیں یہاں پہ, اور ایک انڈین کوئی ہیں, انہوں نے ششی نائک کر کے انہوں نے ایک اسکول بھی کھولا ہوا ہے وہاں پہ. پھر میں جانے لگی وہاں پہ, ایک اور پروفیسر مجھے ملے پاکستان کے اوریجنلی, داؤد رہبر صاحب, ان کو بھی شوق تھا کلاسیکی کا, وہ بھی وہاں پہ مجھے سننے آتے تھے, میں ان کو سنتی تھی. تو یعنی کہ ایک سے ایک چیز میرے لیے رستے کھلتے گئے, اور اللہ کی طرف سے میرے خیال سے بات ہے کہ کسی طرح شوق قائم رکھنا تھا, تو میں نے بھی ہاتھ پیر مارے, اور اگر سے مجھے کچھ نتیجہ بھی ملا. تو میں نے پھر سوچا کہ وہ امریکن تھا ایک لڑکا نارمن فارکس, بہت اچھا تبلا وہاں بجاتا تھا, میں نے کہا بھی میرے ساتھ آ کے کبھی کبھار جب مجھے وقت ملتا ہے ریاض بھی کر لیا کرو, چلو ہم کچھ ڈھونڈتے ہیں موقع بجانے کرنے کے. تو مجھے وہاں پہ جیز میں نے سننا شروع کیا, امریکن جیز, تو مجھے اتنی خوشی ہوئی کیونکہ یہ اس میوزک سے میں پہلے اس قسم کی موسیقی میں نے پاکستان میں تو نہیں کوئی خاص سنی ہوئی تھی. تو یہاں جب میں نے سننا شروع کیا اور دیکھا پرفارم, تو میں جاتی تھی تو میں نے کہا رہے یہ تو میوزک ایسا ہے جس کی جو بنیاد ہے وہ ہمارے جو کلاسیکی موسیقی سے بہت ملتی جلتی ہے, بنیاد ہمارے دونوں کی میوزک کی جیز ہے, امپروائزیشنل اسٹرکچر جس کو کہتے ہیں نا, یہ لوگ جس طرح کے ایک آپ نوٹس کے ایک میلوڈیز ہوتی ہیں اس کے اندر آپ بیسکلی آپ اگر پانچ نوٹ ہیں راگا کے جیسے ہمارے ہوتے ہیں, تو اس میں آپ نے ایک ترتیب سے بڑھنے ہیں, پھر آپ نے ایک تبلے کے ساتھ جوڑ کے اپنا جو خیال ہے یا کچھ اس کا دھیان رکھنا ہے, لیکن ہماری لکھی پڑھی موسیقی نہیں ہے, اس کا اسکور نہیں ہوتا ہے, اس میں ایک آپ کو ایک جیسے نا ایک ڈھانچہ سا ملتا ہے, اور ڈھانچے میں پھر آپ اگر سنگر ہیں یا پلیئر ہیں تو آپ اس ڈھانچے کے اندر اس کے آپ بڑھیں بڑھت کریں, آپ اپنی انفرادیت سے اس کا جو ہے پوری صورت بنائیں اپنی آواز سے اپنے انسٹرومنٹ سے. تو یہی حال یہاں کے جیز کا ہے. تو پھر مجھے جیز میوزیشن ملنے لگے جو کہ وہاں میری طرح اسٹوڈنٹس تھے یا اور تھے, تو ان کے ساتھ میں نے پھر بجانا شروع کیا. اور میں نے ایک اس زمانے میں آپ دیکھیں میں لیٹ 70 ارلی 80s کی بات کر رہی ہوں, تب تو میرا خیال سے یہ جو لفظ ہے فیوژن جس کو آج سب لوگ کہتے ہیں جی ہم فیوژن کر رہے ہیں, کوک اسٹوڈیو بھی ہے تو فیوژن کر رہے ہیں, کوئی بھی نہیں کرتا تھا. تو میں نے جب یہ ڈسکور کیا کہ ہیں جیز جو ہے وہ ہم سے ملتا جلتا ہے, پھر میں نے ان میوزیشنز کو کہا کہ آپ اپنا کچھ بجائیں میں بجاؤں گی, ہم نے ملا کے میں نے پھر ایک بینڈ بنایا ایسٹ میٹس ویسٹ کر کے.
اچھا اچھا.
اور پھر ہم وہ یونیورسٹی میں ہمارے کانسرٹس بھی ہوتے تھے کیونکہ میں انٹرنیشنل اسٹوڈنٹ تھی, تو میری جو ایڈوائزر تھی انہوں نے کہا بھائی تم تو اچھا گاتی ہو تمہیں تو چلو ہم تمہارا ایک پروگرام رکھتے ہیں. میں نے کہا میں بھی, اور میں نے پھر جیز والوں کو بلایا کیونکہ میں چاہتی تھی کہ یہاں کے جو لوگ ہیں وہ جب سنیں تو ان کو کچھ پتہ چلے, مزہ آئے کہ ہاں ہمارے لیے اگر یہ میوزک دوسرا یہ مختلف قسم کا میوزک ہے پاکستان کا ہے ساؤتھ ایشیا کا, لیکن یہ ہماری اس چیز سے ملتا جلتا ہے. تو میری تمام عمر یہی میں نے ایک کوشش کی ہے کہ میں جو سملیرٹیز ہیں کلچرز کی, سملیرٹیز ہیں انسانیت کی, سملیرٹیز ہیں میوزک کے شعبے میں, ان کو میں ڈھونڈوں اور ان کو ابھاروں. کیونکہ ہم لوگ تو یہ کرتے ہیں کہ نہیں جی ہمارا یہ ہے آپ تو ہم سے بہت فرق ہیں, اسی سے لڑائی جھگڑے پیدا ہوتے ہیں.
اچھا, تو یہ سلسلہ پھر
میں نے یہی کوشش کی ہے اور مجھے ملی ہے یہ چیز.
اور طالب علمی کا دور جب ختم ہوا, جب آپ نے یہ شروع کیا, تو پروفیسر بننے کے بعد بھی یہ سلسلہ جاری رہا, اور اس کے بعد پھر آپ نہ صرف یہ کہ امریکہ میں کنسرٹ کرتی تھیں اور شوز کرتی تھیں, بلکہ امریکہ سے باہر پاکستان کے علاوہ دوسرے ملکوں میں بھی آپ کو جانے کا اتفاق ہوا.
ہاں جی مجھے ہوا ہے, بڑے میں نے بڑی خوش قسمتی سمجھی ہے بس. اور لیکن یہ بھی ہے کہ میں نے کوشش بھی کی ہے, اور مجھے یاد ہے کہ میں ایک دفعہ میری جو بیٹی تھی میرے خیال سے اس کو ہائی اسکول میں, تو اس کے بعد جب وہ گریجویٹ ہوئی تو میں نے اس کو ایک تحفہ دینا چاہا, اور مجھے ٹریول کا بہت شوق ہے, تو میں نے کہا بیٹا تم ایسی ایک ملک بس چوز کرو جس کا کوئی مطلب مسلمان ہسٹری سے جو وابستہ ہو, کیونکہ ظاہر ہے میری اولاد امریکن, یہاں پہ پیدا بڑت ان کی یہاں پہ ہوئی ہے پرورش, تو میں چاہتی ہوں کہ یہ لنک مسلم ورلڈ اور مسلم ہسٹری سے نہ چھوٹے ان کا. تو اس نے کہا امی چلیں ہم لوگ ساؤتھ آف اسپین اندلوسیا چلتے ہیں. تو جب میں وہاں گئی تو مجھے مطلب یہ ایک اتفاق ہے, ہم لوگ ایک بہت خوبصورت ایک میوزک ان کا جو کانسرٹ ہے وہ ہم سننے گئے, ایک بڑی خوبصورت سی ان کی جو بلڈنگز ایک خاص طریقے سے ہوتی ہیں, اندر کورٹ یارڈ ہوتا ہے جیسے ہمارے زمانے میں ہوتا تھا کہ اندر اور باہر سے ہیں باہر بلڈنگز, بلڈنگ اور اندر, تو وہ اتنی خوبصورت ایک عورت بھی گا رہی اور ساتھ وہ مرد اس کے, اور وہ فلیمنکو کر رہی تھیں اور وہ جو دوست میوزیشن تھے وہ گٹار اتنا خوبصورت فلیمنکو بجا رہے تھے. تو میں نے اسی وقت بیٹھے ہوئے اوپر چاند جو تھا وہ نظر آ رہا تھا, میں نے کہا یا اللہ تو مجھے بس اتنا, مجھے میرا یہ ضرور شوق پورا کرنا کہ ایسی جگہ پہ کبھی مجھے موقع ملے پرفارمنس کا اچھے اچھے میوزیشنس کے ساتھ. تو آپ دیکھیے کہ کئی سال بعد وہ موقع مجھے مل گیا موراکو میں, مجھے کوئی کانفرنس پہ بلایا, انہوں نے کہا جی ہمارے پاس آپ آئیے, ہم آپ کو میوزیشنز موراکن دیں گے اور آپ آ کے اپنا جو فیوژن میوزک ہے وہ آ کے کریں, ہمارے کانسرٹ میں پرفارم کریں.
تو اس طرح یہ کہ آپ کا سلسلہ وہاں موراکو میں بھی کیا اور اس کے بعد بھی, اور آپ کو مواقع ملتے رہے اور آپ ان کو اویل کرتی رہیں, اور اب یہ آپ کا سفر اس مرحلے تک پہنچا جہاں اب آپ موسیقی کے حوالے سے ایک فلم بنا رہی ہیں جس کے لیے آپ نے ایک بڑی بہت بڑی گرانٹ یہاں جیتی ہے امریکہ میں, اور اس پر بھی ہم بات کریں گے. لیکن اس وقت ہمارے پروڈیوسر کہہ رہے ہیں کہ ایک بریک کا وقت ہو گیا, تو پہلے ایک بریک لیتے ہیں اور اس کے بعد ہم آپ کی اس کی ڈاکومنٹری فلم کی بات کریں گے.
ٹھیک, بالکل.
وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہماری آج کی مہمان ہیں مونٹ کلیئر اسٹیٹ یونیورسٹی نیو جرسی میں انگلش کی پروفیسر اور یونیورسٹی کے ویمنس جینڈر اسٹڈیز ڈپارٹمنٹ کی سابق ڈائریکٹر پروفیسر ڈاکٹر فوزیہ افضل خان. ہماری مہمان کلاسیکی موسیقی کی ایک گلوکارہ, ایک ڈرامہ رائٹر, ایکٹر, شاعرہ اور پانچ کتابوں کی مصنفہ بھی ہیں. پروفیسر ڈاکٹر فوزیہ افضل خان امریکی یونیورسٹیوں کے دانشورانہ پروجیکٹس کے لیے فنڈز فراہم کرنے والے ایک وفاقی ادارے نیشنل انڈومنٹ آف دا ہیومینٹیز یا NEH کی ایک بڑی گرانٹ کی مدد سے پاکستان کی گلوکار خواتین کے بارے میں اپنی نوعیت کی پہلی دستاویزی فلم تیار کر رہی ہیں. اس فلم کا مقصد مغربی دنیا میں پاکستانی خواتین کے بارے میں پھیلے روایتی تاثر کو دور کرنا اور فلم کے ذریعے پاکستانی ثقافت کو دوسری ثقافتوں سے ہم آہنگ کرنا ہے. ہماری مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہماری مہمان پروفیسر ڈاکٹر فوزیہ افضل خان موجود ہیں نیو جرسی سے ٹیلی فون پر ہمارے ساتھ. جی پروفیسر ڈاکٹر فوزیہ افضل خان, ذکر کیجئے اس دستاویزی فلم کا جس کے لیے آپ نے امریکہ کے ایک وفاقی ادارے سے $70,000 کی ایک گرانٹ کا مقابلہ جیتا تھا اور اب اس کے تحت آپ یہ فلم بنا رہی ہیں. بتائیے ہمارے سننے والوں کو کہ یہ فلم اس وقت کس مرحلے میں ہے اور اس کے لیے آپ کا ابھی کتنا کام باقی ہے.
جی یاسمین, بات کچھ ایسی ہے کہ یہ کچھ اب تقریباً 4-5 سال ہو چلے ہیں اس پروجیکٹ کو شروع ہوئے ہوئے, اور تب آپ نے جیسے اپنے ناظرین کو بتایا مجھے ایک گرانٹ ملا تھا جس کے لیے میں نے اپلائی کیا تھا نیشنل انڈاؤمنٹ سے, یہاں کی جو ایجنسی ہے ہیومینٹیز کی, تو انہوں نے مجھے ایک ڈیولپمنٹ فنڈ کہلاتا ہے کیونکہ میں نے یہی سوچا تھا, وہ مجھے ملا تھا جس سے میں نے ایک تقریباً ایک سمجھیں ایک شارٹ سیمپل جسے کہتے ہیں نا, وہ میں نے تیار کیے تاکہ ان کی پھر بنا پہ جا کے میں آگے اپلائی کر کے تو ایک فل پروڈکشن کاسٹ جو ہیں فلم کی وہ مجھے ملیں اور پھر میں یہ مکمل کروں. تو اس میں مجھے بہت بہت مرحلے اور چیلنجز پیش آئے ہیں کیونکہ میں خود ایک تو خیر میں خود فلم میکر نہیں ہوں, تو مجھے تو ایک بہت بڑی ٹیم بنانے کی ضرورت پڑی ہے, اور جو کہ NEH اور ایسے لوگ چاہتے بھی وہی ہیں, تو وہ ایک امپریسو سی ٹیم کرتے کرتے لوگوں کے ساتھ اس میں وقت لگا. پھر یہ کہ میں ایڈیٹرز اور فلم میکرز وغیرہ کے ساتھ مل کے ان کے ساتھ بیٹھ کے ان کو گائیڈ کر کے کہ مجھے اس طرح کا پروڈکٹ چاہیے, وہ میں نے سیمپلز تیار کیے ہیں, میرا خیال سے آپ نے ایک دو شاید اپنی سائٹ پہ لگائے ہوئے بھی ہیں.
جی اس کی ہم ابھی تھوڑی دیر کے بعد اس کی جھلک بھی سنوائیں گے, اور اس کے جو آپ نے ٹریلرز بنائے ہیں اس کو کوئی ایوارڈ بھی اب تک مل چکا ہے, تو کیا ایوارڈ ہے وہ اور اس کی کیا اہمیت ہے؟
हाँ जी, एक बहुत बड़ा, क्योंकि मैंने अब पिछले साल बैठ के मैंने कुछ एप्लीकेशंस भेजी और उनको मैंने सैंपल्स इधर उधर सर्कुलेट किए हैं, और एक जगह जहां से अभी हाल ही में अवार्ड मिला है, मेरिट अवार्ड कहलाता है, और वो एक कहलाता है एक्युलेड ग्लोबल फिल्म कंपटीशन, और उसमें जो उनका एक शो एक हिस्सा है जिसमें मुझे उन्होंने अंडर द इस्लामिक लेबल मेरी फिल्म को अवार्ड मिला है, तो मुझे इस बात पे बहुत खुशी हुई है, क्योंकि आपको पता है कि इस्लाम की दुनिया और इस्लाम का नाम जो है वो बस बहुत ही एक प्रॉब्लमेटिक टर्म बनी हुई है आजकल दुनिया में रिसेंटली, और मैं दिखाना चाहती हूँ कि इस्लाम जो है, इस्लामिक ममालिक जो है, मुस्लिम कल्चर में बड़ी रिचनेस है और बड़ी वैरायटी है, और इसमें म्यूजिक भी है, और हमारी खवातीन जो हैं वो भी म्यूजिक के शोबे में, आर्ट्स के शोबे में हिस्सा लेती हैं, तो खुशी है कि मुझे इस्लामिक लेबल के थ्रू एक मौका मिला है कि लोग जो ये सैंपल देख रहे हैं और जिन्होंने अवार्ड दिया है वो इसी बात से उनको यानी कि इम्प्रेस हुए हैं कि देखें हमें कुछ ऐसी चीजें पता चल रही हैं जो कि टिपिकल स्टीरियोटाइप्स जो हैं तासुबाना अंदाज उसमें नहीं पता चल सकती कि ये भी एक साइड है हमारे माशरे की और खासतौर पे पाकिस्तान की जिससे कि मेरी वाबस्तगी है।
तो आपने फिर किस तरह आपने
इन्हीं कोशिशों इन्हीं काविशों में लगी हुई हूँ कि स्टीरियोटाइप्स जो हैं ये दूर कराए जाएं आर्ट के जरिए, और इस फिल्म का यही मकसद है।
अच्छा,
यही
तो आपने
और हमारे जो कल्चर जो इतने लड़ाइयों और झगड़ों में और एक अजीब गरीब नजरियात के हम शिकार हो गए हैं, वो जरा दूर हो, डिस्पेल हो, और हम खूबसूरती की तरफ जाएं बजाय कि हम एक दूसरे को बम मार के उड़ाने में लगे।
अच्छा,
रहे
तो आपने
हमें ये नहीं है और वो नहीं
अच्छा,
है, या यहाँ के लोग समझे कि शायद इस्लाम अलावा टेररिज्म के और उसमें कोई चीज ही नहीं है इस कल्चर में।
तो आपने ये कोशिश की है, आपने इस जो दस्तावेजी फिल्म है इसको एक जरिया बनाया है, पाकिस्तान की खवातीन जो गुलुकारा है उनको तो साथ आपने रखा ही है, उनकी कहानियां तो आप पेश कर ही रही हैं, उनकी मौसीकी तो आप पेश कर ही रही हैं, लेकिन साथ साथ आप इसमें पाकिस्तान की हिस्ट्री भी साथ साथ पेश कर रही हैं, तो एक 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 आपने एक गूंद दिया है पाकिस्तान की हिस्ट्री को पाकिस्तानी गुलुकार खवातीन की हिस्ट्री से, कुछ इस पर रोशनी डाली कि किस तरह ये मुश्किल काम आपने किया और किस तरह आप एक पंथ और दो तीन काज आपने कर रखे।
देखिए ना, जब भी आप एक कॉम्प्लिकेटेड या कॉम्प्लेक्स या जिसको हम कहते हैं जिसमें बड़ी तह वाली बातें करने का जब आपको एक इंटरेस्ट है कि आप एक सिंपल और सिंपलिस्टिक सी चीज से निकल के आप एक मल्टी लेयर्ड नैरेटिव जिसमें के तारीख भी है एक मुल्क की और एक साथ एक पर्सनल लाइफ स्टोरीज भी चल रही हैं इन खवातीन गुलुकाराओं की, तो इनको जोड़ना आसान काम तो डेफिनेटली नहीं था और ना है, और इसीलिए मैं बस लगी हुई हूँ। हर साल मैं एक ग्रांट तैयार करती हूँ और मुझे बड़े अच्छे रिव्यूज भी मिलते हैं, लेकिन उम्मीद है कि आप फाइनली इस साल आप दुआ करें कि मुझे मिल ही जाए वो ग्रांट। लेकिन जो जो लोग पढ़ रहे हैं मेरी स्क्रिप्ट और पढ़ रहे हैं मेरा प्रपोजल और ये सैंपल्स देख रहे हैं, वो यही कहते हैं कि इसमें जो खूबी और उनको जो एक मुनफरद बात नजर आ रही है वो यही है कि ये सिर्फ एक पर्सनल स्टोरीज ऑफ सिंगर्स नहीं है, वो भी है मौजूद, लेकिन साथ साथ जैसे आपने इतनी उम्दा तरीके से कहा यास्मीन कि इसमें हमारी जो एक पूरी तारीख है बर्रे सगीर की, ना सिर्फ के पाकिस्तान की, वो भी जुड़ी हुई है और वो निकल रही है, वो पता चल रहा है, वो जाहिर करना और इन दो डिफरेंट स्ट्रैंड्स को नैरेटिव जिनको हम कहते हैं उनको इकट्ठा जोड़ना ये काफी एक चैलेंजिंग और मुश्किल काम है, लेकिन बस मैं लगी हुई हूँ इसमें
और इसके साथ
मेरा
ख्याल
है कि अब जो मैंने इस दफा एक नए उससे एक तरीके से जो मैंने अब फाइनली एक स्क्रिप्ट तैयार की है उसमें ये दोनों चीजें अच्छी तरह ये दोनों
और इसके साथ साथ
हैं, तो अल्लाह करे कि मैं कामयाब हूँ, मेरी प्रोडक्शन फंड मुझे मिल जाएं, बहुत से लोग आ रहे हैं अमेरिकन प्रोड्यूसर्स वगैरह जो के जो देख रहे हैं जितना काम मैंने आज तक किया है और वो बहुत एक्साइटेड
अच्छा।
हैं, मतलब उनको हमारे हालांकि म्यूजिक की समझ हमारी हिस्ट्री का भी उनको इतना नहीं कुछ इलम, लेकिन जब वो देख रहे हैं ये काम और ये सैंपल्स देख रहे हैं मेरी स्क्रिप्ट मैं उनको भेजती हूँ ये पढ़े फिर वो मुझे कुछ एडवाइस देते हैं मैं उस पर काम करती हूँ, कल मैं कोई 12 घंटे लगातार बैठ के मैंने काम किया है कंप्यूटर पे, तो आप सोचें फिर वो पढ़ते हैं क्या, और अब तो मुझे लोग ज्वाइन करने के लिए आ रहे हैं
अच्छा।
तो आप देखिए इसका मतलब यही है कि जो भी کاوش کی ہے, کام کیا ہے, اس کا شاید اب پھل کچھ اچھا میٹھا.
تو ڈاکٹر فوزی صاحب, یہ ہمارے سننے والوں کو بتائیے کہ اب تک آپ نے اپنے اس دستاویزی پروگرام میں, اس دستاویزی فلم میں پاکستان کی کن ممتاز گلوکار خواتین جو ہیں ان کے انٹرویوز کیے ہیں, ان کی موسیقی کو شامل کیا ہے, اور کچھ آپ سمجھتی ہیں کہ کچھ ایسی خواتین ہیں, گلوکار خواتین جن کا ذکر کرنا بھی باقی ہے, جن کا ابھی آپ نے مزید انٹرویوز کرنے ہیں اس پروگرام میں شامل کرنے کے لیے؟
جی ہاں, یہ دیکھیں, یہ میں اب یہ جب شروع کیا تھا میں نے پروجیکٹ, تو میرا یہی دل تھا کہ میں جتنی بھی ہماری یعنی کہ زبردست اور پاپولر اور پسندیدہ جو ہماری خواتین جو کہ بہت ہیں, ان سب کو کسی طرح شامل کیا جائے. لیکن جیسے جیسے یہ پروجیکٹ ڈیولپ ہوا ہے, مجھے یہی سمجھ آئی ہے, کیونکہ اس کی ایک امریکن آڈینس بھی ہے, صرف پاکستانی تو نہیں ہے, تو میں یہ, اور فلم کا جو ایک ہے نا شعبہ, وہ کتاب لکھنے سے فرق ہے. مطلب فلم آپ کی بہت ہوگی تو ڈیڑھ گھنٹے کی یہ ہوگی, تو اس میں آپ ساری خواتین جو ہماری ہیں ان کو تو بالکل ہی دکھا سکتے, لوگ کنفیوز ہو جائیں گے, اور کنفیوز ہو جاتے ہیں کیونکہ اس میں پھر بہت زیادہ وہ ایک انفارمیشنل سی چیز بن جاتی ہے, اور آپ چاہتے ہیں کہ بھی کچھ میوزک بھی سنا جائے, اور دو تین جو موٹی موٹی جو نام ہیں بہت امپورٹنٹ, ان سے لوگ ان کا میوزک اچھی طرح رچ کے سنیں, ان کی کہانیاں سنیں جو کہ ایک پرٹیکولر پیریڈ آف ہسٹری سے شاید وابستہ تھی. تو میں نے پھر فائنلی یہ اپروچ اختیار کی, تو جس میں جو سب سے امپورٹنٹ جن کو میں استعمال کر رہی ہوں, جو شاید اور لوگ کہیں کہ آپ نے یہ کیوں نہیں کیا, ان کو زیادہ ٹائم دینا تھا, ان کو نہیں لے کے آئیں, یہ ان کی سب کی بات صحیح ہے, لیکن وہ ایک صرف ایک واحد فلم میں سب کا اس طرح ذکر کرنا جو ہے وہ تو ایک
مشکل کام ہے,
پوسیبل نہیں.
اور اسی لیے شاید پھر آپ نے,
اور لوگ پھر شوق کریں گے, وہ کہیں گے کہ ہم شاید کوئی کہے کہ میں صرف ایک ہی سنگر کو لے کے ایک فلم بناؤں گی یا بناؤں گا, یا ہم جو آپ نے نہیں کیے ہیں ہم پھر ان کی طرف جائیں گے. تو امید یہ ہے کہ یہ چونکہ ایک پہلا کام ہو رہا ہے, اس کے بعد اور بہت سے لوگ نکلیں گے اور کہیں گے کہ ہم اس کو بڑھائیں گے آپ کے کام کو. لیکن جہاں تک میری اپنی فلم کا جو ہے فوکس, وہ شروع ہوتی ہے اس کہانی پارٹیشن کے وقت سے, اور جو سب سے پہلی سنگر جن کو میں انٹروڈیوس کرتی ہوں وہ ہیں ہماری مدام ملکہ ترنم نور جہاں.
تو لیجئے ڈاکٹر فوزی افضل خان صاحبہ, ہم اس ڈاکومنٹری کی ایک جھلک ہمارے جو سننے والے ان تک پہنچائیں, اس کے بعد ہم کچھ اور سوالات اسی حوالے سے کریں گے. تو پہلے اس کی ایک جھلک
کچھ بتاؤں گی.
گانا تو میرے نس نس میں, میرے خون میں ہے. میں نے جب ہوش سنبھالا تو میں اس وقت سے یہ جانتی ہوں کہ نامعلوم کیوں میں سر سے الگ نہیں رہ سکتی.
Fondly known as Madam or Madam, Noor Jahan was given the honorific title of Malika Tarannum, which means Melody Queen by her legions of fans.
I loved her singing, I loved her voice, and I loved her style.
Purani to wo Madam Noor Jahan thi jo itne zabardast gaati hain.
And her film, her singing career, they spanned 6 decades, almost the entire history of Pakistan. And to this day, you know, female singers copy her style, her singing style, and her songs endlessly.
Yaad nahi.
It is through women that actually music has been carried forward. I know that's not the popular understanding. Because of course the great ustads were all men, and of course many of the greatest performers that I have seen in my lifetime, they have been women.
Bana bana bo lada ko ye
Ram Noor Jahan, Malika Pukhraj, Roshan Ara Begum Bombay Wali, Farida Khanum, Suraiya Multanikar, Iqbal Bano, who were women who defied all the taboos and became really big stars in the 1950s on Radio Pakistan. Then later they became playback singers for burgeoning film industry. And these women really inspired the next generation of female singers, passing on their knowledge to young women like Sara and me, and endowed us with the passion to learn how to sing.
This is a prayer that, come, let us join together our hands and pray once more. We who have forgotten the tradition of love. Tere ishq ne chaya
aa
I have also seen the great ghazal singers like Iqbal Banu. And then, of course, the woman who personified the diva, Noor Jahan. I've always felt that somehow they held people in a much more firmer manner than the men ever could. Because there's something they tapped into, which was to do with their gender.
जी, ये थी झलक उस दस्तावेजी फिल्म की जो तैयार कर रही हैं हमारी आज की मेहमान डॉक्टर फौजिया अफजल खान, जो यहाँ मॉन्टक्लेयर यूनिवर्सिटी में प्रोफेसर हैं इंग्लिश लिटरेचर की, लेकिन साथ साथ एक गुलूकारा हैं, एक राइटर हैं, एक ड्रामा राइटर हैं, एक अदाकारा हैं और पता नहीं क्या क्या हैं, ये भी हम बात करेंगे। लेकिन डॉक्टर फौजिया अफजल साहिबा, मैं आपसे ये पूछूंगी कि ये जाहिर है कि ये डॉक्यूमेंट्री क्योंकि आपने वेस्ट के लिए बनाई है, अंग्रेजी जबान में है, तो अगर क्या ये भी आपका ख्याल है कि इसको फिर उर्दू जबान में ट्रांसलेट करके साउथ एशियन लोगों के लिए भी पेश करें?
जी, बल्कि मैं इसको अभी मैंने फैज घर में लेके गई, वहाँ पे मैंने दिखाई है, ये आपके जो इस्लामाबाद में हमारी लोक विरसा है वहाँ पे दिखाई है, और इसमें कई सेक्शंस हैं जहाँ पे जो हमारे इंटरव्यूज जिनको मैंने इंटरव्यू किया है और कुछ गुलूकारा हैं जो आजकल हैं उनसे बातचीत की है, वो उर्दू में हैं, वो पोर्शंस वो आपने सुनाई नहीं है। तो इसमें उर्दू अंग्रेजी मिक्स्ड है, लेकिन ये सही कह रही हैं आपके जो कई लोगों को वो अंग्रेजी में कंफर्टेबली बोल लेती हैं या बोल लेते हैं, और उनको भी मैंने ज्यादा इसलिए ही कहा कि आप अंग्रेजी में ही रखें, क्योंकि जाहिर है मैं चाहती हूं कि जो एक ऑडियंस वेस्टर्न है वो उनको समझ सके ज्यादा आसानी से। कई जगहों पे मुझे जहाँ पे लोग उर्दू या पंजाबी में गाने आ रहे हैं या बात कर रहे हैं, तो वो मुझे या तो डब करना पड़ेगा या फिर उनको मुझे सबटाइटलिंग करनी पड़ेगी। तो पाकिस्तान में भी जहाँ जहाँ ये अंग्रेजी में जो लोग बोल रहे हैं, मेरी जरूर एक वर्जन जो होगा उसमें उनकी या तो ट्रांसलेशन सबटाइटल्स में होगी, और या फिर हम देखेंगे कि कहाँ कहाँ पे वो उर्दू में हम उसको
कर सकेंगे। अच्छा,
तो मेरा जो मकसद है ना यास्मीन, वो यही है कि वो सिर्फ ना इधर के लिए हो ना उधर के लिए हो, सब लोग देखें, म्यूजिक एंजॉय करें, और हमारे भी लोग जो हैं उनको इस तरह, वो कहा उन्होंने पूरी इसकी स्टडी तो नहीं की ना कि क्या ये इनकी जो हमारी गुलूकारा है उनका क्या मतलब कमाल था, उन्होंने क्या क्या काम किया और उनकी एक हिस्टोरिकल ट्रेजेक्ट्री जो थी वो पाकिस्तान की हिस्ट्री के साथ कैसे जुड़ी हुई थी। तो मैं चाहती हूँ कि वो भी अपनाएं हमारी गुलूकाराओं को और उनको इज्जत अफजाई उनकी ऐसी करें जो कि मेरा नहीं ख्याल है कि हमारे माशरे में आज तक उनको पूरी इज्जत उस तरीके से मिली है जिस तरह के, और रिकग्निशन जिस तरह की मिलनी चाहिए।
और आप उनके हकूक के लिए काम कर रही हैं, आप चाह रही हैं कि उनको उनके वो हकूक मिले जो उन्हें मिलने चाहिए थे और जिनसे वो आ रही रहीं, और ये स्ट्रगल जो है आपकी जारी है, और इसके जरिए न सिर्फ ये कि आप उनके हकूक के लिए कोशिश कर रही हैं बल्कि आप वो स्टीरियोटाइप्स भी तोड़ रही हैं यहाँ अमरीकी माशरे में, वेस्ट में, जो पाकिस्तानी खवातीन के बारे में आमतौर पर फैला हुआ है कि वो कुछ नहीं कर सकती हैं और किसी भी शोबे में नुमाया हैं। तो ये सब चीज़ें आप साथ लेकर चल रही हैं, और इसीलिए आप अपने आप को ह्यूमन राइट एक्टिविस्ट की बजाय आर्टिविस्ट कहती हैं।
जी हाँ, ये मैंने कॉइन की है टर्म, और भी लोग इस्तेमाल शायद करते होंगे आर्टिविस्ट, या बल्कि कभी मैं अपने आप को इंट्रोडक्शन में लोग मुझे स्कॉल आर्टिविस्ट कहते हैं, क्योंकि स्कॉलर भी हूँ आर्टिस्ट भी हूँ, और आर्टिस्ट और स्कॉलरशिप मेरी एक्टिविस्ट और उसका बेंट है, मैंने कम एक्टिविज्म भी मेरी जो है वो अच्छा। मेरी लिखाई पढ़ाई और मेरे गाने बजाने और आर्टिस्टिक शौक के जरिए आगे होती है, ह्यूमन राइट्स एक्टिविज्म या विमेन्स राइट्स एक्टिविज्म आप कह लें, तो इसलिए ये लफ्ज मुझे मजेदार सा लगा, आर्टिविस्ट कह लें, स्कॉलर आर्टिविस्ट कह लें,
स्कॉलर आर्टिविस्ट। और आप अपने इल्म व दानिश, अपने आर्ट, अपनी शायरी, अपनी तहरीर और अपनी मौसीकी के जरिए जो मुख्तलिफ सकाफतें हैं उनके दरमियान हम आहंगी पैदा कर रही हैं, अमन फैलाने की कोशिश कर रही हैं, और इस मकसद के लिए आप स्टेज, टीवी और मीडिया के सभी जरा इस्तेमाल कर रही हैं, तो ये बहुत बड़ी बात है एक स्कॉलर का म्यूजिक के शोबे में, और इस अंदाज से, जिस अंदाज से आप एक कोशिश में मसरूफ हैं कि सकाफतों को मिलाएं, पाकिस्तानी सकाफत को मुतारिफ कराएं, पाकिस्तानी गुलूकार खवातीन के हकूक के बारे में बताएं, पाकिस्तानी खवातीन के इमेज को बेहतर बनाएं, और अल्टीमेटली फिर पाकिस्तान के इमेज को बेहतर तौर पर आप यहाँ पर पेश कर सकें, बड़ी बात है। तो اس کے ذریعے آپ سمجھتی ہیں کہ آپ نے جو جو آپ کی دوسری جو تدریسی سرگرمیاں ہیں وہ تو متاثر نہیں ہوتی، یا آپ ان کو بھی میوزک کے تھرو لٹریچر پڑھا رہی ہوتی ہیں؟
میرے اسٹوڈنٹس جو ہیں ان کو کافی یہ شوق، جب ان کو پتا چلتا ہے یوٹیوب وغیرہ پہ عام میری کچھ نہ کچھ ان کو مل جاتا ہے تو وہ پھر بڑے خوش ہوتے ہیں، ان کو وہ کہتے ہیں، کئی میری یہاں پہ جو اسٹوڈنٹس ہیں کہتے ہیں کہ پروفیسر آپ ایک بڑی ایک مطلب فرق قسم کی یونیک آپ کی پرسنالٹی ہم نے اور آپ جیسے پروفیسر نہیں دیکھے، اور جو کئی دفعہ اسٹوڈنٹس آتے ہیں میری طرف مطلب ان کو اپنے شوق ہوتے ہیں گانے بجانے یا کوئی میوزیشنز ہوتے ہیں یا آرٹسٹ ہوتے ہیں، تو میں چاہتی ہوں، میں ان کو کہتی ہوں کہ آپ جب کوئی اسائنمنٹ کر رہے ہیں تو اگر آپ کو یہ شوق ہے تو آپ سوچیں کہ آپ اپنے جو شوق یا ہابیز ہیں ان کو آپ اپنی کام میں اس کورس کی آؤٹ لائن میں کس طرح اس کو شامل کر سکتے ہیں، تو میں انکریج کرتی ہوں لوگوں کو کہ آپ اپنے سارے شوق جو ہیں اگر آپ پڑھ رہے ہیں تو اس کا مطلب یہ نہیں ہے کہ آپ گا نہیں سکتے، اگر آپ گا رہے ہیں یا کچھ بجا رہے ہیں اس کا مطلب یہ نہیں ہے کہ آپ ایکٹیویزم نہیں کر سکتے، یہ سب چیزیں آپ کنیکٹڈ ہیں، پوری زندگی ہماری جو ہے وہ ایک کنیکٹڈ ہے، ہمارا جب ہم بڈھے ہوتے ہیں تو ہمارا بچپن ختم تو نہیں ہو جاتا نا، مطلب ہماری میموریز ہماری جو اچھی چیزیں ہیں وہ ساتھ ساتھ چلتی ہیں، اگر آج جو میں ہوں وہ اس لیے ہوں کیونکہ میں 6 سال میں میرے ساتھ میری امی مجھے کہیں لے گئیں گانا گوانے ٹی وی پہ، پھر 11 سال 12 سال کی تھی تو میوزک ماسٹر آ گئے، پھر میں نے کوئی ڈرامے دیکھے تو مجھے شوق ہوا کہ اس طرف بھی میں جا کے یہ بھی ایک فیلڈ ایکسپلور کروں، پھر جب میں نے پڑھائی لکھائی شروع کی تو میں نے دیکھا کہ پڑھنے لکھنے میں بھی آخر آپ وہی چیزیں پڑھ رہے ہیں جو انسان دنیا میں کر رہے ہیں، یہ کوئی علیحدہ ہٹ کے چیز تو نہیں ہے،
بالکل،
لہٰذا یہ سب شعبے جو ہیں نالج کے اور فن کے دنیا میں اور رائٹس کے یہ ساتھ ساتھ چلتے ہیں، اور یہی چیزیں میں اپنے اسٹوڈنٹس کو بتاتی ہوں، اور کلاس میں میں ہر چیز، کبھی کبھی میں کلاس میں گانے بھی لگ جاتی ہوں، اگر مجھے ایسا اگر کوئی میں نے ظاہر کرنی ہے کوئی چیز تو میں کبھی، تو پھر بڑے ہنستے ہیں پھر خوش ہوتے ہیں تالیاں بجاتے ہیں، بڑا مزہ آتا ہے میری کلاسوں میں۔
اور آپ نے جو مسلمان خواتین جو رائٹرز ہیں ان کے لیے ان کے بارے میں ایک کورس انٹروڈیوس کرایا ہے اپنی یونیورسٹی میں جو آپ 12 سال سے پڑھا رہی ہیں، کچھ اس کے بارے میں بتائیے کہ اس کورس کی اس وقت کیا اہمیت تھی جب آپ نے اس کو انٹروڈیوس کرایا۔
جی جب میں نے انٹروڈیوس کرایا، یہ دیکھیں نا یہ مطلب 9/11 سے پہلے کی بات ہے، اور تب میں نے سوچا کہ بھئی میں بھی اپنی جو میری کچھ اسپیشلٹی ایکسپرٹیز ہے جو میں لا سکتی ہوں میں اس کو بھی ظاہر کروں اور لوگوں تک پہنچاؤں، کیونکہ کون پڑھتا ہے ان کو، لوگوں کو پتہ ہی نہیں ہے یہاں کے اسٹوڈنٹس کو، میں انگریزی کے شعبے میں نہ میں نے ملٹن اور شیکسپیئر تو میری اسپیشلٹی ہے نہیں، تو اس لیے میں وہ کام کروں جس میں میرا شوق بھی ہے نالج بھی ہے ایکسپیرینس ہے، تو میں نے پھر یہ کورس تیار کیا آن امیجز آف، اس کی ٹائٹل ہے امیجز آف مسلم ویمن ان دا 20th century لٹریچر اینڈ کلچر، تو اس میں میں نے پھر ان کی رائٹنگز جو مختلف جو ممالک ہیں یا کلچرز ہیں اسلام کے، یعنی کہ میں نے عرب ورلڈ سے بھی لی ہے، اپنے انڈیا پاکستان سے بھی مسلم خواتین جو ہماری لکھتی ہیں، چاہے وہ پلیز ہیں یا رائٹس یا فکشن ہے یا ناول ہے یا شارٹ سٹوری ہے پوئٹری ہے، تو میں کشورنا وحید کو بھی پڑھا چکی ہوں ٹرانسلیشن میں، اور اپنے ہمارے بہت سے عصمت چختائی ہیں ان کی، یہاں پہ ہماری رائٹر ہیں طاہرہ نقوی نیو یارک میں ہی ہوتی ہیں، انہوں نے ان کی بہت اچھی ٹرانسلیشنز کی ہوئی انگریزی میں، وہ میں نے پڑھائی ہیں، تو میرا یہی مقصد تھا کہ میں اپنے اسٹوڈنٹس کو بتاؤں کہ بھائی یہ بھی ایک دنیا ہے، اور یہی وہ والی بات کہ ہمارے اسٹوڈنٹس آتے ہیں اکثر نیو جرسی کے اسٹوڈنٹس ہوتے ہیں، ان کو ویسے ہی دنیا کے بارے میں زیادہ نہیں پتا ہوتا، تو ان کو میں چاہتی تھی کہ وہ اپنے جو سوچ ہے اس میں ذرا وسعت پیدا کریں، کچھ ایسی چیزیں اپنے کمفرٹ زون سے ہٹ کے نکلیں جو ان کو پتہ ہی ہے، ان کو اپنے لوگوں کا اور اپنے رائٹرز کا تو سب پتہ ہے، لیکن ان کو پتہ ہونا چاہیے کہ باقی دنیا میں بھی کیا کیا بس رہا ہے، اور جو مسلمان عورتیں ہیں وہ اگین کتنی خوبصورت چیزیں اور کام کر رہی ہیں، رائٹرز ہیں دانشور ہیں بہت کچھ کرتی ہیں، تو یہ میرا ایک بس رہا ہے پیشن، تو میں نے یہ سوچتے ہوئے وہ مد نظر رکھتے ہوئے یہ کورس بنایا، اور آپ دیکھیے بات یاسمین کہ 9/11 میں آئی تھنک سیکنڈ ٹائم شاید میں پڑھا رہی تھی، تو جو اسٹوڈنٹس سپٹمبر میں میرے ساتھ پڑھ رہے تھے جب یہ اتنا بڑا حادثہ ہوا جس نے دنیا کی تاریخ ہی ہلا دی ہے، تو وہ میرے ساتھ جو اسٹوڈنٹس تھے اس کلاس میں اور یہ کورس پڑھ رہے تھے میرے ساتھ، انہوں نے مجھے بہت میرا شکر ادا کیا، اور انہوں نے کہا کہ ہمیں خوشی ہے کہ ہم نے یہ کورس لیا، وہ بھی اس وقت ہمیں کیا پتا تھا یہ ہونا ہے، لیکن اس کے بعد آپ کو پتا ہے کہ کتنی کتنی لوگوں نے بری بری باتیں بھی یہاں پہ کی، اور ہمیں کتنی اس پہ ہمیں جد و جہد کرنی پڑی تھی تو کہ لوگوں تک ہم پہنچائیں ایک میسج امن کا اور ایک اور فرق جو ہم ایک سائڈ ہے ہمارے کلچرز کی، तो उन्होंने कहा कि शुक्र है कि हम ये क्लास ले रहे थे, क्योंकि बाहर से कभी हमारे वालदैन भी या हमारे नेबर्स, उनको तो पता ही कुछ नहीं है, तो हम जो यहाँ क्लास में पढ़ रहे हैं आपके साथ, वो फिर हम वही मैसेज बाहर लेके पहुँचा रहे हैं, उनको बता रहे हैं ये पढ़ें वो देखें, क्योंकि जितने अमीन अगर कितने हम बिलियन लोग हैं, 2 बिलियन से ऊपर, उसमें एक ही जैसी सोच तो सबकी नहीं हो सकती ना।
बिल्कुल, और न सिर्फ ये कि आपने उस जमाने में वो कोर्स इंट्रोड्यूस कराया और अब तक आपने अपने सैकड़ों स्टूडेंट्स को आगाह कर दिया उन मुस्लिम खवातीन की कंट्रीब्यूशन से, और इस्लाम के बारे में भी एक तरह से आपने मालूमात पहुंचाई, बल्कि इस वक्त भी आप एक जो मुख्तलिफ सकाफतों के दरमियान हम आहंगी और अमन फैलाने का एक मिशन है, जो पीस मिशन है और जो म्यूजिक के जरिए यहाँ अमरीका में इस वक्त जारी है, उसमें भी आपकी शमूलियत है, तो कुछ जिक्र कीजिए। उसका सेक्रेड म्यूजिक है वो, बैंड है या क्या है, इंस्टीट्यूट है वो?
ये बस हाल ही में कुछ तकरीबन 6-8 महीने हुए हैं, यहाँ पे कुछ लोग हैं न्यूयॉर्क में जो के कोई कुछ सिनेगॉग से उनकी वाबस्तगी है, जूश सेक्रेट म्यूजिक गाते हैं, कुछ हमारे पाकिस्तानी मुसलमान लोग हैं उसमें, और कुछ क्रिश्चियन चर्चेस के नुमाइंदे हैं, और सब ने मिलके बस ये एक सोचा। एक माइकल वाइस साहब हैं ब्रदरहुड सिनेगॉग न्यूयॉर्क में है, उन्होंने कहा, और हम सबको अप्रोच भी किया कि देखें हम ऐसा काम क्यों नहीं करते हैं जिससे कि हम अपने सेक्रेट ट्रेडिशंस को ला के उसका म्यूजिक जो है वो जाहिर करें और एक बिल्डअप करें, एक मूवमेंट ही समझ लें, एक पीस और अमन की पूरे न्यूयॉर्क के सारे बरोज में, और फिर यहाँ से निकल के पूरे अमेरिका तक वो पहुंचे, और लेकिन ये म्यूजिक के थ्रू हम ये मैसेज, एक डायलॉग शुरू करें बजाय के बातों से या स्कॉलरली डिस्कशन से। तो मैंने कहा जी ये तो बहुत अच्छी बात है, मैं तो सभी कुछ करती हूँ, वो शौक है मुझे, तो मैं भी फिर शामिल हो गई उनके साथ, और भी कई लोग हैं। तो अभी हाल ही में पिछले ही हफ्ते एक अच्छा एक कॉन्सर्ट सब हमने ऑर्गेनाइज किया है इसी के तहत सीक्रेट म्यूजिक, और वहाँ पे बहुत ही खूबसूरत, यानी कि मैं गई अपने मेरे 2 जैज़ म्यूजिशियंस जिनके साथ मैं बहुत अरसे से बजा रही हूँ, और एक तो उनमें से बल्कि इसराइल में पैदा हुआ लेकिन यहीं पे रहता है, और बड़ा क्रिटिकल है वो स्टेट ऑफ इसराइल की पॉलिसी से, तो और लेकिन बेहतरीन चीज है कि बहुत अच्छा म्यूजिशियन, बहुत अच्छा इंसान है, उसको वो साथ था मेरे। फिर वहां पे और उनके जो म्यूजिशियंस थे, कई यहूदी कोई क्रिश्चियन, वो सब अपने अपने भी गा रहे थे, तो मैंने उन सबको कहा कि उनको इतना अच्छा लगा जब मैंने शुरू किया गाना, तो उन्होंने कहा हम आपके साथ ही शामिल हो जाएंगे।
अच्छा अच्छा, तो इस तरह से एक ये भी आपने जरिया बनाया म्यूजिक को, जहां जहां आपको मौका मिला आप उसको अमन फैलाने के लिए, खुशियां फैलाने के लिए, हम आहंगी फैलाने के लिए इस्तेमाल करती आ रही हैं और अब भी कर रही हैं। तो और दूसरे ये कि आप इसके अलावा आप पाकिस्तान में जाकर कोई जो फुल ब्राइट विजिटिंग स्पेशलिस्ट भी हैं और वहाँ के स्टूडेंट्स को म्यूजिक के अलावा दूसरी चीज़ों के बारे में भी अवेयरनेस फैला रही हैं।
जी बिल्कुल, मैं तो यास्मीन, मेरी ये कमिटमेंट थी कि मैंने पाकिस्तान की के साथ मैंने अपना जो मेरी ये कनेक्शन है बहुत डीप वो ना टूटे, और मेरी कंट्रीब्यूशन अगर इधर है तो वहाँ भी होनी चाहिए। तो हालांकि मेरे छोटे बच्चे भी थे और इतनी आसान जिंदगी तो आपको अच्छी तरह पता है यहाँ पे नहीं है, करियर भी ऊपर से मैं मेरा एक डिमांडिंग मैंने बनाया हुआ था, तो लेकिन मैं कोई ना कोई वसाइल ढूंढते रही, ग्रांट्स वगैरह के लिए अप्लाई करती रही, जब भी मुझे कुछ मैंने जीत लिया, कभी एक अमेरिकन इंस्टीट्यूट ऑफ पाकिस्तान स्टडीज ने दिया, रोटरी क्लब ने दिया, आजकल ये फुलब्राइट की तरफ से, कभी हायर एजुकेशन कमीशन ऑफ पाकिस्तान ने इनवाइट किया वहां पे, तो मैं जाती रही हूँ वक्तन फवक्तन जाके, अब ताकि मैं वालदैन के साथ भी कुछ टाइम गुजार सकूं, और मैं जाती थी, और मैंने पढ़ाया है, मैंने गवर्नमेंट कॉलेज में, एफसी कॉलेज में, और हाल में जो मैं फुलब्राइट विजिटिंग स्कॉलर के तौर पे गई हूँ अभी चंद महीने हुए, तो मैं किनेड कॉलेज, यहाँ से कि मैं इतने साल इतनी डेकेड्स पहले एक स्टूडेंट थी, तो अब मैं उनके लिए एक स्कॉलर बन के गई, और बड़ी उन्होंने मेरी इज्जत अफजाई की, मैं भी बहुत खुश हुई जाके, मैंने वहां पे बैक टाइम भी तो होता है ना।
बिल्कुल बिल्कुल,
और वहां की एम फिल अंग्रेजी की जो क्लास थी वो उनको मैंने, यानी कि फेमिनिस्ट थियोरी पे एक सेमिनार दिया 6 हफ्ते, और वो मैंने बहुत इंजॉय किया, और वो खवातीन भी बहुत प्यारी थी, बड़ी ईगर थी टू लर्न, बहुत उमदा क्लास गई, बड़े सवाल जवाब हुए उनके लिए, कई चीजें नई थी और वो उन्होंने सीखी, उन्होंने आर्टिकल्स पढ़े, बहुत जहीन है हमारी खवातीन भाई, किसी से कम नहीं है उन्होंने, हमने मेरी वुस्टर्न क्राफ्ट से लेके कंटेम्प्रेरी फेमिनिज्म की बातें की, इस्लामिक फेमिनिज्म की बातें की, आर्टिकल्स पढ़े, और बड़ा हमने एंजॉय किया और बड़ा अच्छा लगा, बड़ा अच्छा वक्त. और फिर मैंने उनको इंकरेज किया, मैंने कहा बच्चों आपको डरना नहीं चाहिए, और अलावा मतलब आप ये ना समझें कि सिर्फ जिंदगी का यही मतलब है कि बीए एमए करके आप बस शादी करके घर बैठ जाएं. आप लोगों को दुनिया को जरूरत है आपके काम और आपकी हार्ड वर्क की, तो आप लोग मतलब निकलें बाहर और करें, डिग्रीज लें, दुनिया को देखें. तो कई जो थी पहले डर रही थी, किसी ने मेरा ख्याल से पहले कभी एक फुल ब्राइट फेलोशिप के लिए अप्लाई नहीं किया था, क्योंकि स्टूडेंट्स के लिए भी होती हैं, यहाँ पे आके पढ़ सकती हैं, अपने दिमाग वसी कर सकती हैं, फिर वापस ज्यादा जाके पढ़ा सकती हैं. तो मैंने उनको कहा है, तो दो तीन ने बाद में फिर मुझे लिखा कि मैडम हमें बताएं, और उन्होंने अप्लाई भी किया है, और मैंने उनको कहा है कि अगर मेरी तरफ से कोई लेटर वगैरह चाहिए तो मैं आपको दूंगी. तो मैं जहां मेरी कोशिश जितनी हद तक हो सकती है कि मैं वहां के स्टूडेंट्स को भी इनकरेज करूं, मैं उनके लिए भी एक रोल मॉडल बनूं.
तो न सिर्फ ये कि यहां यहां इस कंट्री को
सकती हाँ. है, कोई ऐसी चीज नहीं है जो औरत होने के बिना पे अब नहीं कर सकती.
बिल्कुल. तो बेहद शुक्रिया डॉक्टर फौजिया अफजल खान साहिबा. हमारी गुफ्तगु भी जारी है, एक छोटे से ब्रेक का वक्त फिर हो गया, तो एक ब्रेक लेते हैं, उसके बाद हम गुफ्तगु को समेटेंगे. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान हैं मॉन्टक्लेयर स्टेट यूनिवर्सिटी न्यू जर्सी में इंग्लिश की प्रोफेसर और यूनिवर्सिटी के विमेंस जेंडर स्टडीज डिपार्टमेंट की साबिक डायरेक्टर प्रोफेसर डॉक्टर फौजिया अफजल खान. हमारी मेहमान क्लासिकी मौसीकी की एक गुलूकारा, एक ड्रामा राइटर, एक्टर, शायरा और 5 किताबों की मुसन्निफा भी हैं. प्रोफेसर डॉक्टर फौजिया अफजल खान अमरीकी यूनिवर्सिटियों के दानिश्वराना प्रोजेक्ट्स के लिए फंड्स फराहम करने वाले एक विफाकी इदारे नेशनल एंडोमेंट ऑफ द ह्यूमैनिटीज या NEH की एक बड़ी ग्रांट की मदद से पाकिस्तान की गुलूकार खवातीन के बारे में अपनी नौयत की पहली दस्तावेजी फिल्म तैयार कर रही है. इस फिल्म का मकसद मगरबी दुनिया में पाकिस्तानी खवातीन के बारे में फैले रिवायती तासुर को दूर करना और फिल्म के जरिए पाकिस्तानी सकाफत को दूसरी सकाफतों से हम आहंग करना है. हमारी मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahaizindagi और हमारा दूसरा लिंक है facebook.com/yasmeenjameelvoaurdu. डॉक्टर फौजिया अफजल खान साहिबा, हमारे सुनने वाले जो आपके इस मिशन में जो कि खवातीन पाकिस्तानी खवातीन के तासुर को बेहतर बनाने के बारे में है, पाकिस्तान की तारीख को दुनिया तक पहुंचाने के बारे में है, जिसके लिए आप एक डॉक्यूमेंट्री बना रही हैं, उस मिशन में अगर वो आपके साथ शामिल होना चाहें तो किस तरह और किस अंदाज में वो आपके साथ शामिल हो सकते हैं?
यास्मीन, उनको जरूर अल्लाह करे कि उनको शौक पैदा हो कि मेरे साथ मिलके कुछ ना कुछ मदद करें. और मैंने एक बनाई हुई है दो चीजें, एक तो एक फेसबुक पेज है नाइटिंगेल्स के नाम से, जो कि वो ढूंढ सकते हैं फेसबुक पे, पाकिस्तान नाइटिंगेल्स, और वो मैंने आपको उसकी लिंक भी भेजी हुई है, फ्रॉम मेलोडी क्वीन टू मुस्लिम मडोना, जिस वो एक सबटाइटल थी एक जमाने में जब मैंने शुरू किया था प्रोजेक्ट. तो वो एक बहुत लंबा सा एड्रेस है, वो मैं इस वक्त इस तरह तो नहीं,
वो हम आपको पोस्ट कर देंगे अपने फेसबुक पेजेस पर. और इसके अलावा किस तरह वो आपके साथ शामिल हों?
मैं अब क्योंकि ये जितनी भी फंडिंग एजेंसीज हैं वो यही पूछती हैं और चाहती हैं कि जो आपकी अपनी भी एक कम्युनिटी है यहाँ पे वो भी आपकी मदद करे, उन्होंने क्या मदद की है, कहाँ तक किस हद तक आपको उनकी सपोर्ट है. तो जो जो सुनने वाले हैं उनसे मेरी यही दरख्वास्त है कि अगर वो किसी ऑर्गेनाइजेशन, कोई आर्ट्स काउंसिल है पाकिस्तानी या कोई और म्यूजियम है जिसमें पाकिस्तानी चीजें जो हैं वो उनको आगे करने के लिए उनकी एक मिशन है या जो भी है, जिस तरह आपका रेडियो प्रोग्राम है, मुझसे कॉन्टेक्ट करें. आप मेरी ईमेल ले लें faq0912@yahoo.com और उस पर मुझसे राबता कायम करें और फिर हम डिस्कस करें कि किस तरह वो मेरी हेल्प कर सकते हैं स्प्रेड करना वर्ड. मुझे बुलाएं, मैं आके अपने सैंपल्स दिखाऊं कम्युनिटी गैदरिंग्स में या आपके डॉक्टरों की यहाँ पे इतनी बड़ी होती है, अपना है, मतलब बहुत सारी ऑर्गेनाइजेशन हैं, बहबूद हो गई, ये दिल वगैरह हैं, तो उनको चाहिए कि मेरे जैसे जो हम लगे हुए काम में हमें बुलाएं, हमारे लिए अपनी ऑर्गेनाइजेशन में इतने इतने लोग इनके मेंबर्स होते हैं उसमें आके मेरी फिल्म के सैंपल्स दिखाएं, फंड रेजर्स जो हैं अपनी कम्युनिटी से उसमें से कुछ फंडिंग इसके लिए मौसूफ रखें। और मतलब ये है कि मेरी एक गो फंड मी लिंक भी है जिससे मैं ऑलरेडी हमारी कम्युनिटी से कोई तकरीबन $3,000-4,000 लेके उसकी वजह से मेरी बहुत मदद हुई। मैंने फिर री एडिट की एक ये सैंपल और मुझे लगता है ये जो मेरे री एडिटेड सैंपल्स हैं ये पहले के सैंपल से बेहतर हैं और उम्मीद है कि इनकी वजह से आगे मैं बढ़ूंगी। इन्हीं की वजह से मुझे वो यानी कि अवार्ड भी मिला। तो जो लोग अगर जिस तरीके से मेरी हेल्प कर सकते हैं तो रीच आउट करें।
और पाकिस्तानी हुकूमत भी कुछ कर सकती है, पाकिस्तानी हुकूमत के ये शोबे जो कि सकाफत के फरोग के लिए काम करते हैं।
पाकिस्तानी हुकूमत करना चाहे तो बहुत कुछ कर सकती है, वहाँ पे आपके इतने शोबे हैं, आखिर टीवी के लोग हैं, टीवी के प्रोड्यूसर्स हैं, मतलब आपके इतनी चैनल्स हैं वहाँ पे, ARY है, जियो है और 10,000 हैं जो अपनी खुद फिल्मों को वो लोग उनके लिए एक फंडिंग है। तो दे शुड, मतलब मैंने कोशिश की है, मैंने लोगों को लिखने की, लेकिन आगे से जवाब मिलना बहुत मुश्किल है। मैं वहाँ चूंकि खुद रहती नहीं हूँ तो इसलिए अगर कोई जानता हो जो आपके कुछ सुनने वाले में से जिनको पता हो कि भी वहां की हुकूमत के साथ उनका कोई कांटेक्ट है या टेलीविजन जो प्रोड्यूसर्स हैं उनके साथ है या कोई फिल्म की दुनिया से जो लोग हैं जो प्रोडक्शन में असिस्ट कर सकते हैं उनको बताएं इस प्रोजेक्ट के बारे में, उनको मेरे साथ इंट्रोड्यूस करवाएं ताकि मुझे उनकी भी कुछ हेल्प मिले, क्योंकि अगर उनकी तरफ से मिलेगी तो फिर यहाँ से भी मिलेगी। आपको तो पता है इसी तरह ये चलता है काम।
और इस तरह फिर ये कि वो मिशन जो आपने शुरू किया हुआ है कि मगरिब में पाकिस्तान के तासुर को बेहतर बनाने के लिए फिल्म मीडिया का आपने सहारा लिया है और पाकिस्तानी खवातीन गुलुकार खवातीन का सहारा लिया है और मौसीकी की जबान को जो कि इंटरनेशनल जबान है उसके जरिए इस इमेज को बेहतर बनाने की जो कोशिश शुरू की है उसमें वो सब आपके मिशन में शामिल हो सकेंगे। वो किसी भी अंदाज में आपने कहा कि शामिल हो सकते हैं, चाहे तो वो अपनी एक्सपर्टीज दे दें, चाहे तो वो अपने फंड्स दे दें, चाहे तो वो इनफरादी तौर पर करें, चाहे तो वो अपने इदारों के थ्रू करें, लेकिन अगर वो आपके साथ मिलेंगे तो ये मिशन जो है ये तकरीबन सभी पाकिस्तानियों का मिशन होना चाहिए कि दुनिया भर में उनका
यास्मीन देखें ये तो सबके लिए अच्छा है ना, इसमें तो हम सबका फायदा है, एक अच्छी इमेज बन रही है, सबको नई जनरेशन जो हमारी वहां पे है उनको भी पता चल रहा है कि हमारी हिस्ट्री में इन खवातीन ने कितनी कितनी यानी कि कंट्रीब्यूशन कितनी खिदमत की है हमारे कल्चर के लिए। तो उन हमारे भी लोग भूले हुए हैं, यहाँ के लोगों को तो वैसे ही कुछ नहीं पता है। और एक फिल्म में जब लोग सुनते हैं और खास तौर पर जहां मैंने दिखाई है कहीं फेस्टिवल्स में जहां पे साउथ एशियन ऑडियंसेज हैं, पाकिस्तानी भी हैं उसमें, इंडियंस भी जो यहाँ पे सेटल्ड हैं वो भी शामिल हैं, वो इतने खुश होते हैं और खास तौर पे जो हमारे पुराने गाने सुन के उनको तो बहुत मजा आता है और कहते हैं कि ये बहुत उम्दा प्रोजेक्ट है, बड़ा खूबसूरत प्रोजेक्ट है। तो मुझे बड़ी यानी कि मेरी हिम्मत अफजाई होती है ये सुन के, लेकिन अब मैं ये चाहूंगी कि अगले स्टेज जो कि कंप्लीशन का स्टेज है वहां तक भी तो बात पहुंचे ना, तो उसमें हमारी कम्युनिटी की शमूलियत निहायत लाजमी है।
बेहद शुक्रिया प्रोफेसर डॉक्टर फौजिया अफजल खान साहिबा, आज के प्रोग्राम को समेटने का वक्त हुआ, आपका बेहद शुक्रिया अदा करते हुए आज का प्रोग्राम समेटते हैं इस दुआ के साथ कि आपने अपनी जिंदगी में पाकिस्तान के इमेज को बेहतर बनाने के लिए, पाकिस्तान की मौसीकी को यहाँ वेस्ट में मुतारिफ कराने के लिए, पाकिस्तानी मौसीकी गुलुकार खवातीन के इमेज को बेहतर बनाने के लिए, उनकी कहानियाँ, उनकी जिद्दोजहद की कहानियाँ दुनिया भर में फैलाने के लिए एक इंटरनेशनल जबान मौसीकी की जबान को इस्तेमाल करते हुए और फिल्म मीडिया को इस्तेमाल करते हुए जो मिशन शुरू किया है उसमें आपको कामयाबी हो और आपने जो ये सफ़र शुरू किया ये कारवां बनता चला जाए और आप अपना ये मिशन बहुत जल्द मुकम्मल कर सकें।
आमीन इस बात पे यास्मीन, अल्लाह करे कि ये बस इसमें वाकई कामयाबी सिर्फ मेरी नहीं होगी बल्कि हम सब पूरे।
बेहद शुक्रिया आज का प्रोग्राम समेटते हैं। यास्मीन जमील को इजाजत दीजिए, हमारे प्रोड्यूसर थे असफर खान। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारी आज की मेहमान थी मॉन्टक्लेयर स्टेट यूनिवर्सिटी न्यू जर्सी में इंग्लिश की प्रोफेसर और यूनिवर्सिटी के विमेंस जेंडर स्टडीज डिपार्टमेंट की साबिक डायरेक्टर प्रोफेसर डॉक्टर फौजिया अफजल खान। हमारी मेहमान क्लासिकी मौसीकी की एक गुलुकारा, एक ड्रामा राइटर, एक्टर, शायरा और 5 किताबों की मुसन्निफा भी हैं। प्रोफेसर डॉक्टर फौजिया अफजल खान अमरीकी यूनिवर्सिटियों के दानिश्वराना प्रोजेक्ट्स के लिए फंड्स फराहम करने वाले एक विफाकी इदारे नेशनल एंडोमेंट ऑफ द ह्यूमैनिटीज या NEH की एक बड़ी ग्रांट की मदद से पाकिस्तान की गुलुकार खवातीन के बारे में अपनी नौयत की पहली दस्तावेजी फिल्म तैयार कर रही हैं। इस फिल्म का मकसद मगरबी दुनिया में पाकिस्तानी खवातीन के बारे में फैले रिवायती तासुर को दूर करना और फिल्म के जरिए पाकिस्तानी सकाफत को दूसरी सकाफतों से हम आहंग करना है। हमारी मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahezindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu।